बारीमा बाँच्छ सबैको कसैलाई न्यानो देखिन, बारीमा बाँच्छ सबैको कसैलाई न्यानो देखिन, अह सधैँ कसैको घरको छानो देखिन। आयो कस्तो विपत्ति विध्वंस मच्चाएर, आयो कस्तो विपत्ति विध्वंस मच्चाएर, देखिन मैले कसैको आँखा ओभानो देखिन, देखिन मैले कसैको आँखा ओभानो देखिन। गजलकार उदास कार्कीको सुन्दर गजलको दुई शेर मात्र वाचन गरेर कार्यक्रमको दैलो उगारे। नमस्कार, नमस्कार अनि सुस्वागतम। कार्यक्रम गजल सुधा लिएर आज पनि उपस्थित भइसकेको छ। साप्ताहिक रूपमा प्रसारण हुने कार्यक्रम गजल सुधा तपाईँले रेडियो मिरमिरे 89.4 मेगाहर्जबाट प्रसारण हुन्छ र यो कार्यक्रम तपाईँले देशैभरका विभिन्न रेडियो मार्फत पनि यति बेला हामीलाई सुन्दै हुनुहुन्छ। काठमाडौँबाट रेडियो मिरमिरे 89.4 मेगाहर्ज, त्यसै गरी पश्चिम कैलालीमा रहेको रेडियो पश्चिम आवाज मार्फत पनि तपाईँले हामीलाई सुन्दै हुनुहुन्छ। रेडियो चारीबाट पनि तपाईँले हामीलाई सुन्दै हुनुहुन्छ, रेडियो अक्सिजन रेडियो मार्फत पनि, त्यसै गरी नेपालीको अनलाइन रेडियो र तपाईँले पिएमसी रेडियो मार्फत पनि हामीलाई एकैसाथ सुन्दै हुनुहुन्छ। प्राविधिक संयोजनका लागि रेडियो मिरमिरे 89.4 मेघज मार्फत यति बेला साथी रहनु भएको छ साहस भट्ट, त्यसै गरी राज कपूर महर्जनको साथ छ भने रेडियो उत्साहारीबाट रमेश बस्नेत, त्यसै गरी यति बेला हामीलाई पश्चिम नेपालको पश्चिम आवाजबाट यति बेला साथी रहनु भएको छ सहकर्मी साथी आलोक आचार्य, त्यसै गरी यति बेला अक्सिजन रेडियो मार्फत यति बेला साथी रहनु भएको छ वीरेन्द्र ओली, नेपालीको अनलाइनबाट चन्द्र विकल्पको साथ छ भने तपाईँले पिएमसीबाट विभिन्न साथीहरूले साथी रहनु भएको छ र तपाईँको साथमा म कमल सरगम छु। आज गजलमा निकै नै अगाडि बढिरहनु भएको छ, त्यसै गरी अन्य साहित्य विधामा पनि निकै अगाडि बढिसक्नु भएका सर्जक उदास कार्कीसँग विशेष कुराकानी रहनेछ। उहाँसँगैको विशेष कुराकानी हामी तपाईँसँग समावेश गर्नेछौँ। हुन त आज महाविपत्ति वैशाख 12 गतेको महाभूकम्पबाट हामी धेरै नै विस्थापित भएका छौँ र सोही आधारमा पनि आज हामी गजल सुधा त्यस्तै बनाउनेछौँ जुन तपाईँसँग रसाएका आँसु आँखा ओभानो बनाउने प्रयास गर्छौँ। हामी आज गजलकार उदास कार्कीसँगै विशेष कुराकानी तपाईँसँग जोड्नेछौँ। उहाँ हामीसँग आउनु भएको छ। सुरुवातमा भने हामी उहाँकै रोजाइमा मर्ने कसैलाई रहर हुँदैन तर नमरेको प्रहर हुँदैन, उहाँकै रोजाइमा रहेको साङ्गीतिक गजल हामी सुन्छौँ र त्यस पश्चात भने गजलकार उदास कार्कीसँगको कुराकानी जोड्नेछौँ।
आकाश कालो नीलो हुन्छ जब झरी हुन्छ, आकाश कालो नीलो हुन्छ जब झरी हुन्छ, सम्झेर घरको हालत आँसु भरभरी हुन्छ। कसरी बस्दा हुन् मेरा लाला बालाहरू, कसरी बस्दा हुन् मेरा लाला बालाहरू, पानी जमेर घरभित्र तलाव सरी हुन्छ। आकाश कालो नीलो हुन्छ जब झरी हुन्छ, सम्झेर घरको हालत आँसु भरभरी हुन्छ। केले लखेटेको हो भाग्यले या परिवेशले, केले लखेटेको हो भाग्यले या परिवेशले, भक्का निएर आउँछ मुटु र मुखभरि हुन्छ। आकाश कालो निलो हुन्छ जब झरी हुन्छ, सम्झेर घरको हालत आँसु भरभरी हुन्छ। उस्तै त छ यहाँ मेरो प्रवासको बास पनि, उस्तै त छ यहाँ मेरो प्रवासको बास पनि, चिसो छिडीमा केवल एक सरो दरी हुन्छ। आकाश कालो निलो हुन्छ जब झरी हुन्छ, सम्झेर घरको हालत आँसु भरभरी हुन्छ। बन्दगी छन् खुसीहरू जिन्दगी खोजिरहेछु, बन्दगी छन् खुसीहरू जिन्दगी खोजिरहेछु, निस्कनु छ मैले एक दिन कसो गरी हुन्छ। आकाश कालो निलो हुन्छ जब झरी हुन्छ, सम्झेर घरको हालत आँसु भरभरी हुन्छ।
यो आवाज उदास कार्कीको हो। पछिल्लो पटक निकै नै अगाडि बढ्नु भएका गजलका चाहिँ हामी कुराकानी जोड्छौँ र उहाँकै गजल उहाँकै आवाजमा सुनिसके पश्चात उहाँलाई म स्वागत गर्ने क्रममा छु। स्वागत छ गुरु तपाईँलाई।
धन्यवाद, हार्दिक आभार।
के छ तपाईँको पछिल्लो अवस्था सुन्नु पर्दाखेरि, हुन त देश यति बेला रोइरहेको अवस्थामा छ, महाभूकम्पले धेरैको घर विस्थापित पारेको अवस्थामा, हामी यहाँबाट दुःखको महसुसलाई भुलाउने प्रयास कार्यक्रम गजल सुधाबाट गर्दैछौँ, के छ तपाईँको खबर?
अवश्य पनि देशको अहिलेको परिप्रेक्ष्यमा जुन हामीले महाभूकम्पको विपत्तिहरू बेहोर्यौँ यसले समग्र देशलाई एकदम चिन्तामा डुबाएको छ। र अर्को सत्य कुरा के पनि हो भने दुःख पीडाहरू समस्याहरू आउँछन् हाम्रो जिन्दगीमा, धेरै धेरै पर्छन् र तिनीहरूलाई हामीले एउटा अवसरको रूपमा पनि लिनुपर्छ, त्यसलाई भुल्ने बिर्सने प्रयासहरूमा प्रयास पनि गर्नुपर्छ र हामीले आफ्नो सामान्य जीवनतर्फ पनि लम्कने प्रयासहरू गर्नुपर्छ। दुःखकै घडीलाई मात्रै सम्झिराखेर त्यसैमा मात्रै टोलाइराखेर पनि त हाम्रो सायद जिन्दगी सार्थक नहोला जस्तो लाग्छ मलाई।
त्यसो त उदास कार्की धेरैले चिनेको नाम, अपरिचित नाम होइन हो तपाईँको नामप्रति, सबैले तपाईँलाई चिनिरहेको छ गजलबाट होस् या मुक्तकबाट। र उदास कार्कीले यति बेलाको यो महाभूकम्पलाई कसरी हेर्नु भएको छ, म यो कुरालाई जोडिहालेँ तपाईँको ती सुन्दर गजलबाट पनि। मैले कार्यक्रमको सुरुवात गरेको थिएँ भने तपाईँले पनि त्यही अर्का गजल जुन यो विपत्तिसँगै वर्षा ठुलो भइरहेको अवस्थालाई पनि तपाईँले चित्रण गरेर अर्को गजल वाचन गर्नुभएको थियो, तपाईँले कसरी हेर्नु भएको छ यो महाविपत्तिलाई?
अब यो विपत्तिलाई कसरी हेर्नु भएको थियो भन्दा पनि विपत्तिको नतिजा के भन्नेसँगको सरकार हुन्छ मुख्य कुरो। विपत्ति भन्ने कुरो समय तालिका बनाएर आएको हुँदो रहेछ, यी कुराहरू अपरझट हुन्छ र अपरझट हामीले यसरी बेहोरेका कुराहरूबाट हामी तर्सित भएर भाग्नुभन्दा पनि अब आगामी दिनहरूमा यस्ता परिस्थितिसँग हामी साक्षात्कार हुनुपर्ने अवस्था आयो भने हामीले के किसिमको सतर्कता अप्नाउने, कसरी हामी सुरक्षित रहने भन्ने विषयमा हामी अलिकति सजग हुनुपर्छ, चिन्तित हुनुपर्छ भन्ने मलाई लाग्छ। र सुरुमै तपाईँले जोड्नुभयो मलाई गजलकार भनेर जोड्नुभयो, त्यो कार भनेर जोड्ने हैसियतमा म पुगेको छैन। एउटा रहरको लेखाइ हो मेरो, सामान्य म लेख्छु, आफ्नो साथीभाइहरूले मन पराइदिनुहुन्छ, खुसी लाग्छ, हौसला दिनुहुन्छ, खुसी लाग्छ र यसो लेख्ने प्रयासलाई चाहिँ धेरै मद्दत गरेको छ, सपोर्ट गरेको छ भन्ने
होइन। मैले जब गजलकार भनेर भन्दा पनि आम श्रोताले पनि तपाईँलाई गजलकारकै परिचय यानि कि गजलकारकै दर्जामा राख्नु भएको छ र मैले त्यो जुन तपाईँको सिर्जनाबाट पनि आम श्रोता गजलकारकै दर्जामा तपाईँले हेर्नुहुन्छ। हामीले मात्र भनेको होइन, जब राम्रो सिर्जना कोर्छन् उहाँलाई गजलकारकै दर्जामा राखिन्छ र सिर्जनामा पनि अलिकति माथि पुगिसकेको सिर्जनाकारलाई चाहिँ गजलकार भन्नै पर्छ। हुन्छ, अर्को गजल सुनौ होला गुरुको।
दुई सेर मात्रै यहाँ समस्या राख्छु, अहिले वर्तमान परिप्रेक्ष्यलाई मैले इङ्गित गर्न खोजेको थिएँ। ताकेर मर्म मर्म हिर्काउँछ समयले, उसको छ आफ्नै धर्म निभाउँछ समयले। ताकेर मर्म मर्म हिर्काउँछ समयले, उसको छ आफ्नै मर्म निभाउँछ समयले। पुरिँदै जाला घाउ खाटो पनि हराउला, पुरिँदै जाला घाउ खाटो पनि हराउला। दिएको चोटा आफै बिर्साउँछ समयले, दिएको चोटा आफै बिर्साउँछ समयले।
निकै यति बेलाको अवस्थामा धेरै रोइरहेका ती नागरिकहरूलाई पनि यति बेला तपाईँले सम्झाउने प्रयास सिर्जनाबाट गर्नुभएको छ, अन्य सिर्जनाहरू पनि गर्नुभएको छ। तपाईँको जन्म चाहिँ कति सालमा भयो होला यति बेला यो कुराहरू पनि आम श्रोतालाई जानकारी गराउन।
अब मेरो व्यक्तिगत विषयमा भन्नुपर्दाखेरि 2028 साल वैशाख हो मेरो जन्मको तिथिमिति, र जन्मस्थानको कुरा गर्नुपर्दा मेरो लमजुङको भोटेवडा, र त्यहाँबाट निर्वाचित भएर हामी अहिले चितवनमा छौँ, र खेतीपातीको सिलसिलामा यो जीवन यापन गर्ने सिलसिलामा म सपरिवार सहित अहिले काठमाडौँको धापसीमा बसोबास गरेको छु मैले।
जो यो तेस्रो बसाइ भनौँ,
बसाइ मेरो चौथो बसाइ हो, यो
चौथो बसाइ
बसाइ सराईको सिलसिलामा चौथो बसाइ हो। लमजुङदेखि सर्लाई, सर्लाईदेखि पर्सा, पर्सादेखि चितवन, चितवनदेखि काठमाडौँ,
त्यसरी चौथो पटक तपाईँ आउनुभयो।
हजुर,
जागिरको हिसाबले यसरी बसाइ सर्दै आउनुभयो कि आफ्नो कार्यक्षेत्रलाई यसरी सार्दै आउनुभयो?
कार्यक्षेत्रलाई होइन, अब अभिभावकको सिलसिलामा समयले, परिवेशले, एउटा आर्थिक दपेटोको लक्ताइमा पनि परिएको हो, म त्यसरी बुझ्छु। र पछिल्लो पटकको काठमाडौँको बसाइ भनेको मैले विद्यालय स्तरको पढाइ सकिसकेपछि अध्ययनको सिलसिलामा काठमाडौँ पसेँ, र अब यतै अध्ययन गर्दै काम गर्दै उनी हुँदाखेरि यतै अध्ययन गर्ने र बस्ने मेलो मिसो मिल्न गएपछि।
तेस्रो त उदास कार्कीलाई हामीले ठुलै कार्यक्रमहरूमा पनि देख्न सक्छौँ, जुन सिर्जना वाचनदेखि लिएर सिर्जनाका ठुला ठुला पुस्तकहरू विमोचनदेखि लिएर अनेक कार्यक्रमहरूमा उदास कार्कीलाई देख्ने गर्छौँ। त्यति बेला उदास कार्कीलाई चिन्नेहरूले चाहिँ कस्तो रूपमा हेर्नुहुन्छ, तपाईँले कसरी देख्नु भएको छ, चिन् ती तपाईँका फ्यानहरू पनि हुन्छ, किनभने सिर्जना गर्नेको हरेकको छुट्टै खालको एउटा पहुँच बनाइसकेको हुन्छन् होइन, कसरी हेर्नु भएको छ तपाईँ?
हो, यस मानेमा मलाई मेरो धारणा कस्तो रह्यो भने, सुरुमा मलाई के लाग्थ्यो, यो भाव अभिव्यक्तिका सिर्जनाहरू जे जति कोरिन्छ त्यो एउटा त्यो कोरिनु मात्रै हो जस्तो लाग्थ्यो, तर पछि मलाई के लाग्यो भने जुन मनैदेखि सिर्जिएका अभिव्यक्ति गरेका भावनाहरू कापीमा उतार्दाखेरि, त्यसलाई एउटा आकार दिँदाखेरि त्यसको एउटा रूपरेखा साँच्चैको बन्दो रहेछ, कसैको मन मस्तिष्कलाई छुँदो रहेछ, कुनै परिवेशलाई छुँदो रहेछ, त्यसले आत्मसन्तुष्टि दिने एउटा काम गर्दो रहेछ ती रचनाहरूले, सिर्जनाहरूले। र त्यसपछि मलाई के लाग्यो भने हो, लेख्नुमा पनि केही हुँदो रहेछ, केही दम रहेछ, त्यसभित्र पनि एउटा केही प्राप्ति रहेछ भन्ने कुरो चाहिँ मलाई अहिले पछिल्लो समयमा त्यो अनुभव हुन थालेको छ। र मेरा साथी शुभचिन्तक मित्रहरूले जुन किसिमको हौसला दिनुभएको छ मेरा रचनाहरू पढेर, सिर्जनाहरू पढेर, जुन उहाँले जुन प्राप्त गर्नुभएको एउटा आत्मसन्तुष्टि जुन व्यक्त गर्नुहुन्छ, त्यो मलाई एकदम आनन्ददायक लाग्छ त्यति बेला।
अवश्य पनि उदास कार्कीका सिर्जनाहरू एकचोटि लोभलाग्दो पनि छन्, मुक्तकहरू पढिराखौँ भने पढे गरौँ जस्तो खालको मुक्तकहरू पनि गर्नुहुन्छ भने, गजलहरू कहिलेकाहीँ म अनलाइनबाट पनि हेर्ने गर्छु, र त्यो पोस्ट गरेका गजलहरूलाई पनि मैले त्यत्तिकै नै पढिरहेको हुन्छु, दुईचोटि तिनचोटि दोहोऱ्याएर तिराएर तपाईँका ती गजल सिर्जनाहरूलाई पनि मैले पढिरहेको हुन्छु, अनलाइन होस् या तपाईँका अन्य ठाउँमा होस्, सुन्ने क्रममा पनि अनि रेडियो मार्फत पनि तपाईँका गजलहरू वाचन हुन्छ र मैले त्यति बेला सुनिरहेको हुन्छु। हुन्छ, यति बेला एउटा गजल सुनौ होला।
आज हामी गजल सुधाको कार्यक्रममा छौँ, र आजको कार्यक्रम भनेको हामीले भर्खरै भोगेको महाविपत्तिका पछिल्ला दिनहरू हुन्। र यस मानेमा मैले अब कसरी लिन थालेको छु भने, जुन विपत्तिहरू, जुन पीडाहरू हामीले भोग्यौँ, त्यसलाई हामीले व्यवस्थापन पनि गर्दै जानुपर्छ, यसलाई भुल्ने प्रयासहरू पनि गर्दै जानुपर्छ। र आजको कार्यक्रममा जुन त्यो पीडा, दुःख, रोदन का गजलहरू मात्रै नसमेटौँ, एउटा बसाइलाई अलिकति उत्साहपूर्ण, रमणीय पनि बनाऊ भन्ने हिसाबले मैले सोचेको छु, र त्यही अनुसारको गजल यहाँ प्रस्तुत गर्ने अनुमति चाहन्छु म। मुटुभरि माया लाग्छ भन्थ्यो राधा पहिले पहिले, सम्झनामा ज्यान सुकाए पार्थ्यो आधा पहिले पहिले। मुटुभरि माया लाग्छ भन्थ्यो राधा पहिले पहिले, सम्झनामा ज्यान सुकाए पार्थ्यो आधा पहिले पहिले। हाम्रो पालो कहिले आउला भन्ने गर्थ्यो माथिएर, हाम्रो पालो कहिले आउला भन्ने गर्थ्यो माथिएर, गाउँघरमा बज्दाखेरि पञ्चे बाजा पहिले पहिले। मुटुभरि माया लाग्छ भन्थ्यो राधा पहिले पहिले। आजकल भेट हुँदा मुख छोपी तर्की हिँड्छौ, आजकल भेट हुँदा मुख छोपी तर्की हिँड्छौ, भेटेपछि हट्छ भन्थ्यो पिर बाधा पहिले पहिले। मुटुभरि माया लाग्छ भन्थ्यो राधा पहिले पहिले, सम्झनामा ज्यान सुकाई पार्थ्यो आधा पहिले पहिले। भेटी छौ र विलासिता मोडी छौ मन अन्त कतै, भेटी छौ र विलासिता मोडी छौ मन अन्त कतै स्वर्ग भन्थ्यौ मेरै झुप्रो सातु खाँदा पहिले पहिले मुटुभरि माया लाग्छ भन्थ्यो राधा पहिले पहिले सम्झनामा ज्यान सुकाई पार्थ्यो आधा पहिले पहिले को होला त्यो दाई खेल्ने सानो तिम्रो अँगालोमा को होला त्यो दाई खेल्ने सानो तिम्रो अँगालोमा उदासै हो भन्थ्यौ नि त मनको राजा पहिले पहिले मुटुभरि माया लाग्छ भन्थ्यो राधा पहिले पहिले सम्झनामा ज्यान सुकाई पार्थ्यो आधा पहिले पहिले
यो शृङ्गारिक भावमा पनि निकै नै बहकिएको गजल जुन मुटुभरि माया लाग्छ भन्थ्यो राधा पहिले पहिले सम्झनामा ज्यान सुकाई पार्थ्यो आधा पहिले पहिले निकै सुन्दर सिर्जनाको साथमा यति बेला हामीले तपाईँलाई यो गजल सुनाउने पनि अनुमति दिनुभयो अनुमति हामीले दियौँ किनभने यति बेला दुःखको गजलहरू मात्र सुन्न श्रोताले चाहँदैन दुःख छँदैछ तर दुःखलाई भुलाउने एउटा माध्यम अन्य गजल पनि हुन्छ त्यो बहाना हामीले बनाएका छौँ र आज सोही कार्यक्रमभित्र तपाईँका गजलहरू सुनिरहेका छौँ हामी आज उदास कार्कीकै गजलहरू सुन्ने क्रममै छौँ अन्य गजलहरू आज उदास कार्कीका धेरै गजल सुन्छौँ उहाँसँग बोल्ने भन्दा पनि उहाँसँगका गजलका बारेमा पनि केही ज्ञानहरू तपाईँहरूलाई बाँड्नेछौँ साँच्चीकै गजल कसरी लेखिन्छ त्यस्तो त उदास कार्कीले धेरै गजल सिर्जना गर्नुभएको छ उहाँका धेरै चेला हुनुहुन्छ गजल लेखिसकेपछि उहाँले सिकाउनु भएका धेरै चेलाहरू पनि हुनुहुन्छ उहाँसँग हामी धेरै गजलकै ज्ञानहरू पनि सिक्छौँ एउटा गजल सुन्छौँ र हामी कार्यक्रमको मध्यभागतर्फ लाग्ने बेला भएको छ गुरुको एउटा फेरि अर्को गजल सुनौँ
म अर्को गजलमा प्रवेश गरेँ न पौरा गरेर छातीभरि तकमा सजाउन सकियो न जागिरमा दुई चारजना मान्छे कजाउन सकियो न पौरा गरेर छातीभरि तकमा सजाउन सकियो न जागिरमा दुई चारजना मान्छे कजाउन सकियो कल्पनामै बित्यो जीवन उनको न्यानो माया पाउन कल्पनामै बित्यो जीवन उनको न्यानो माया पाउन न त आफ्नो भनेर उनको हात समाउन सकियो न पौरखले छातीभरि तकमा सजाउन सकियो निस्तेय जनी उदास मनले भौतारिए सधैँभरि निस्तेय जनी उदास मनले भौतारिए सधैँभरि आफू हाँस्न सकियो न अरूलाई हँसाउन सकियो न पौरख गरेर छातीभरि तकमा सजाउन सकियो योग्यताले मात्रै त नहुने रहेछ योग्यताले मात्रै त नहुने रहेछ उत्तीर्ण जाँचमा योग्यताले मात्रै त नहुने रहेछ उत्तीर्ण जाँचमा न त कुनै नातावातको साइनो बजाउन सकियो न पौरखले छातीभरि तकमा सजाउन सकियो दुई गाँसको जो गर्दैमा बित्यो मेरो जवानी दुई गाँसको जोह गर्दैमा बित्यो मेरो जवानी न कसैसँग सम्बन्धले घरबार बसाउन सकियो न पौरख गरेर छातीभरि तकमा सजाउन सकियो न जागिरमा दुई चारजना मान्छे कजाउन सकियो
निकै सुन्दर गजल हामीले यति बेला श्रवण गऱ्यौँ हामी यस्ता धेरै गजलहरू आज उदास कार्कीको सुन्छौँ मैले जानकारी गराइसकेको छु र आज गजलकार उदास कार्की आउनु भएको छ अतिथिको रूपमा त्यसो त लमजुङ जिल्लामा जन्म लिई बसाइको क्रममा काठमाडौँमा हुनुहुन्छ र धापासीमा आफ्नो पछिल्लो बसोबास स्थल बनाएर बस्नुभएका गजलकार उदास कार्कीको बाँकी सिर्जना र उहाँको बारेमा धेरै कुराहरू पनि सेयर गर्नु छ उहाँको बाँकी सिर्जना त्यसै गरी उहाँका कुराकानीहरूलाई हामी फेरि कार्यक्रमको मध्यभाग पश्चात पनि जोड्नेछौँ रेडियो सेट छोडेर काहीँ नजुनु होला यति बेला भने हामी कार्यक्रमको मध्यभागतर्फ लाग्छौँ
नगर अब बितेका कुरा हारेका अनि जितेका कुरा नगर अब बितेका कुरा हारेका अनि जितेका कुरा आउँछ आँखामा झल्झली आउँछ आँखामा झल्झली आउँछ मनले सिमाना मिचेका कुरा हल्ला बनाई फिजाए गाउँमा हल्ला बनाई फिजाए गाउँमा हामीले तस्विर खिचेका कुरा जसलाई देख्न चाहन्थे खुसी जसलाई देख्न चाहन्थे खुसी सुन्छु परेली भिजेका कुरा वेदना थुप्रो छछाती भरे वेदना थुप्रो छछाती भरे कसलाई भनौँ बिजेका कुरा नगर अब बितेका कुरा हारेका अनि जितेका नमस्कार म गजलकार उदास कार्के यहाँहरू अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम गजल सुधा
Oh
कार्यक्रमको मध्यभाग पश्चात पुनः स्वागत छ मित्र। कार्यक्रम गजल सुधा सुन्दै हुनुहुन्छ र कार्यक्रम गजल सुधा तपाईँ साप्ताहिक रूपमा यसै समय तपाईँले विभिन्न रेडियो मार्फत पनि यो कार्यक्रम सुन्दै हुनुहुन्छ र काठमाडौँको केन्द्रीय प्रसारणबाट हामी रेडियो मिरमिरे 99.4 MHz प्रसारण भइरहेका छौँ। कार्यक्रमको साथमा म कमल सरगम छु भने यति बेला मलाई साथ दिइरहनु भएको छ, विभिन्न प्राविधिक मित्रहरूले साथ दिइरहनु भएको छ र साथमा आज गजलकार उदास कार्कीसँग विशेष कुराकानी जोडिरहेको छु। त्यसो त मैले जानकारी गराइरहेको छु, उहाँको गजलहरू सुनिसकेपछि तपाईँहरूले साँच्चै कस्तो गजलकार हो त भनेर तपाईँ आफैले छुटिसक्नु भएको छ। हामीले भन्नुभन्दा पनि उहाँ साँच्चै नेपाली गजलमा पछिल्लो पटक उदाएर पनि धेरै राम्रा गजल सिर्जना गर्ने गजलकारभित्र हामी मान्छौँ। उदासजी पुनः स्वागत छ।
धन्यवाद फेरि।
अब त्यसो त मैले गजल तपाईँसँग धेरै गजलहरू सिक्ने व्यक्तित्व पनि हुनुहुन्छ र तपाईँले गजल लेखिरहनु पनि भएको छ, केही गजलहरू हामीले सुनि पनि सकेका छौँ, धेरै गजलहरू सुन्न पनि बाँकी छ, समय त थोरै हुन्छ, तैपनि आज धेरै गजल तपाईँको सुन्छौँ, एउटा गजल सुनिहालौँ।
मलाई मन परेको गजलको एउटा सानो अंश यहाँ प्रस्तुत गर्छु। लम्पटहरू सदाचार अह हुनै सक्दैनन्, लम्पटहरू सदाचार अह हुनै सक्दैनन्, कामचोरहरू इमान्दार अह हुनै सक्दैनन्, लम्पटहरू सदाचार अह हुनै सक्दैनन्, कामचोरहरू इमान्दार अह हुनै सक्दैनन्, सत्य कुरा हुन् यी ठोकुवा गरेर भन्छु, सत्य कुरा हुन् यी ठोकुवा गरेर भन्छु, देशद्रोहीहरू वफादार अह हुनै सक्दैनन्, लम्पटहरू सदाचार अह हुनै सक्दैनन्।
हामीले उहाँको गजल दुई शेर मात्र किन सुनिरहेको छौँ तपाईँले यति बेला अवगत पनि गर्छु। उहाँले प्राय गजलहरू आज वाचन गर्नुभएको छ, नहेरिकन वाचन गर्नुभएको छ, बिचमा जति आउँछ त्यति नै वाचन गर्नु भएको
छ।
अवश्य पनि केही गजलहरू धेरै नै छ। उदास कार्की एउटा नामसँग जोडिएका पुस्तकहरू पनि उदास कार्कीको आएको छ, कतिवटा पुस्तकहरू बजारमा आएको छ?
पुस्तक मैले मुक्तक सङ्ग्रहको मात्रै प्रकाशन गरेको छु, एउटा उदास मन मुक्तक सङ्ग्रह गएको साल मात्रै मैले सार्वजनिक गरेको हो। त्यसमा साँच्चै भन्यो भने अब पुस्तकहरू प्रकाशन गर्ने हैसियत पनि सायद पुगिसकेको होइन कि जस्तो पनि लागिराखेको त हो मनमा, तैपनि आफूले सिर्जेका रचनाहरूलाई सार्वजनिक गरौँ, सबैको हातसम्म पुर्याउँ र मेरा भाव समेकहरू सबैको मनले सम्पू गरोस्, एउटा अनुभव गरोस् न त भन्ने हिसाबले मैले त्यसलाई बजारमा ल्याएँ।
होइन, मैले त्यहाँभित्र रहेका मुक्तकहरू पनि वाचन गरेको थिएँ। आम श्रोताले यति बेला जानकारी पनि गराउँछु, गत वैशाख 12 गते म मुक्तक वाचन गर्दै थिएँ, उदास कार्कीकै मुक्तक वाचन गर्दै थिएँ। कार्यक्रम मुक्तक दोभान प्रसारण हुने गर्थ्यो र सोही कार्यक्रमलाई चाहिँ अगाडि मैले रेकर्डिङको क्रममा उहाँकै उदास मनहरूभित्र पसेर मुक्तकहरू वाचन गरिरहेको थिएँ, तर सम्भवत त्यो कार्यक्रम रेकर्ड नसकिँदै भूकम्पले जुन कार्यक्रमलाई नै सकिदियो भनौँ, या कार्यक्रम रेकर्ड नै पूर्ण रूपमा रोक्नुपर्ने बाध्यता भएको थियो। त्यो दिनलाई मैले यति बेला अवगत गरेँ र सोही कारणले पनि मैले फेरि उदास कार्कीलाई यति बेला निमन्त्रणा गरेको थिएँ। उदास ती गजल र मुक्तकको कुरा गरिरहँदाखेरि तपाईँले भनिरहँदाखेरि त मैले ती कुरालाई उल्टा गरिरहेको छु, होइन तपाईँकै सिर्जना भर्खरको भएको भए एउटा मुक्तक सङ्ग्रह र त्यसमा पनि त्यति धेरै मुक्तक अड्दैन थियो होला, अटाउनलाई गाह्रो छ नि, धेरै मुक्तक लेखिसक्नु भएको र गजलहरू लेखिसकेपछि भर्खर भनेर सुहाउँदैन जस्तो पनि लाग्छ मलाई।
त्यो आफूले मूल्याङ्कन गर्ने पाएको हो र मलाई के लाग्छ भने जति लेख्छु प्रयास गर्दैछु, सिक्दैछु, राम्रो बनाउन अझै के गर्नु पर्ला, कस्तो भयो भने राम्रो हुन्छ भन्ने
यो कुरा त अग्रजले पनि भन्नु हुन्छ, अझै सिक्दैछु भन्ने त अग्रजले पनि भनिरहनु भएको छ नि उदासी। मैले यो कुरा किन जोडेँ भने तपाईँ त धेरै माथि पुगिसक्नु भएको छ, होइन उमेरले पनि पाएको भइसक्नु भएको छ, भर्खरका युवाहरूले लेख्ने सिर्जनामा त तपाईँ पक्कै हुनुहुन्न, होइन ती कुरालाई अग्रजलाई पनि जोड्नु पऱ्यो नि, अग्रजले पनि मैले धेरै कुरा सिक्दैछु भन्ने कुराहरूलाई चाहिँ अवगत गराउनुहुन्छ, मैले अन्तर्वार्ता लिने क्रममा पनि उहाँहरूले भन्नुहुन्छ।
अवश्य पनि आफूले गरेका सिर्जनाहरू रचनाहरू अरूले हेरिसकेपछि पढिसकेपछि मन पराइदिनु भयो र राम्रो भनिदिनु भयो भने अवश्य पनि त्यसले मूल्य थप्छ, हौसला दिन्छ र ओहो राम्रो त यसरी पो हुँदो रहेछ भन्ने कुरो एउटा बाटो पहिल्याउनु चाहिँ अवश्य पनि सहयोग गर्छ।
त्यो त अवश्य पनि हो। हुन्छ, अर्को एउटा गजल सुनौ होला।
अर्को म गजल पस्किन्छु अहिलेको परिप्रेक्ष्यमा, अहिलेको माहौलमा यही रोदन क्रन्दन सम्बन्धीकै गजलको अपेक्षा यहाँहरूले गरिराख्नु भएको भए म त्यसमा क्षमा चाहन्छु। र मैले अघि पनि भने हाम्रो पीडालाई बिर्साउने र यो अहिलेको जुन हामी अहिले पीडित अवस्थामा छौँ, दुःखी अवस्थामा छौँ, यो माहौललाई अलिकति रमणीय बनाउने र विगतलाई बिर्सँदै जाने प्रयासमा म गजलहरू त्यही अनुसार पसिँदै गएको छु। र यहाँको भाव सम्वेकसँग लाई मैले चोट पुर्याएको भए म क्षमा चाहन्छु र म गजल वाचन गर्ने अनुमति चाहन्छु।
हुन्छ।
यहाँका सब गल्ली अनि चोक उही पुरानै हो, नयाँ नौलो केही छैन, सब थोक उही पुरानै हो। यहाँका सब गल्ली अनि चोक उही पुरानै हो, नयाँ नौलो केही छैन, सब थोक उही पुरानै हो। धेरै पछि भेट हुँदा उही भाप्छ मुहारामा, धेरै पछि भेट हुँदा नि उही भाप्छ मुहारामा, तिमी बिना मर्छु भन्ने जोक उही पुरानै हो। यहाँका सब गल्ली अनि चोक उही पुरानै हो, को छ कुन्नी त्यो दिलमा मेरो चाहिँ सत्य भन्छु, को छ कुन्नी त्यो दिलमा मेरो चाहिँ सत्य भन्छु, यो दिलमा पिरतीको भोक उही पुरानै हो। यहाँका सब गल्ली अनि चोक उही पुरानै हो, उस्तै रहेछ अझै पनि सानो तिम्रो आडम्बरको, उस्तै रहेछ अझै पनि सानो तिम्रो आडम्बरको, छिन छिनमा घुर्क्याउने झोक उही पुरानै हो। यहाँका सब गल्ली अनि चोक उही पुरानै हो, नयाँ नौलो केही छैन, सब थोक उही पुरानै हो। यो छातीको देब्रेपाटो दुख्छ मेरो घरिघरि, यो छातीको देब्रेपाटो दुख्छ मेरो घरिघरि, बल्झिएको मात्रै अहिले चोट उही पुरानै हो। यहाँका सब गल्ली अनि चोक उही पुरानै हो, नयाँ नौलो केही छैन, सब थोक उही पुरानै हो।
निकै मार्मिक गजल यति बेला हामीले सुन्न पायौँ, उदास कार्कीको यो पाँच शेरको गजल हामीले यति बेला सुन्यौँ। र अर्को एउटा गजल सुन्छौँ हामी, कार्यक्रमको लगभग अन्तिम अन्तिम समयमा आइसकेको छ। उदास कार्कीकै केही गजलहरू हामी निरन्तर सुन्छौँ र निरन्तर सुने पश्चात हामी कार्यक्रमबाट बिदा हुन्छौँ। अब के दुईवटा मात्र गजल उदास कार्कीको सुन्छौँ, अर्को एउटा गजल यति बेला उहाँले भाषण गर्दै हुनुहुन्छ। हुन्छ, हामी पीडादायी भुल्ने क्रममा छौँ, पीडालाई भुलाउने केही सिर्जनाहरू यति बेला सुन्दैछौँ।
एकदम पीडालाई भुलाउने सिर्जनाकै कुरा गरिराखेको छु र मैले अलिकति माहौललाई रमणीय पनि बनाउने कोसिस गरिरहेको छु। र अबको गजल मेरो अझै रमणीय होला भन्ने लागिरहेको छ मलाई, म सुनाउन चाहन्छु। उत्कर्षमा प्रेमवाद साँझ पर्न थालेपछि, उत्कर्षमा प्रेमवाद साँझ पर्न थालेपछि, झनै आउँछ तिम्रो याद साँझ पर्न थालेपछि, उत्कर्षमा प्रेमवाद साँझ पर्न थालेपछि, तिम्रो यादले सताउँछ हातमा प्याला थमाउँछ, तिम्रो यादले सताउँछ हातमा प्याला थमाउँछ, अनि हुन्छु म बर्बाद साँझ पर्न थालेपछि, उत्कर्षमा प्रेमवाद साँझ पर्न थालेपछि, धपधपाउँदो तिम्रो मुहार छाउँछ मेरो नजरमा, धपधपाउँदो तिम्रो मुहार छाउँछ मेरो नजरमा, फिक्का लाग्छ पूर्ण चाँद साँझ पर्न थालेपछि, उत्कर्षमा प्रेमवाद साँझ पर्न थालेपछि, जसो तसो सम्हालेर राख्दा पनि मनमुटु, जसो तसो सम्हालेर राख्दा पनि मनमुटु, झन्झन गर्छ शङ्खनाद साँझ पर्न थालेपछि, उत्कर्षमा प्रेमवाद साँझ पर्न थालेपछि, दुई हुन्छ चार नजर थरथराउँछ हाम्रो आदर, दुई हुन्छ चार नजर थरथराउँछ हाम्रो आदर, बढ्छ प्यारको उन्माद साँझ पर्न थालेपछि, उत्कर्षमा प्रेमवाद साँझ पर्न थालेपछि, झनै बढ्छ तिम्रो याद साँझ पर्न थालेपछि। भो अब कसैलाई आफ्नो बनाउनु छैन, भो कसैलाई अब आफ्नो बनाउनु छैन, कसैको सामु उपस्थिति जनाउनु छैन, भो कसैलाई आफ्नो बनाउनु छैन, फोस्रा बाचा कसम सँगै जिउने मर्ने कुरा, फोस्रा बाचा कसम सँगै जिउने मर्ने कुरा, गर्नु छैन मलाई तिम्रो हात समाउनु छैन, भो अब कसैलाई आफ्नो बनाउनु छैन, थाहा छ झरी बसातमा रुज्नु छ मलाई, थाहा छ झरी बरसातमा रुज्नु छ मलाई, केही पलको न्यानो ओतमा रमाउनु छैन, भो अब कसैलाई आफ्नो बनाउनु छैन, क्षणभरको तृप्तिलाई माया भन्ने हो भने, क्षणभरको तृप्तिलाई माया भन्ने हो भने दुखी हुन भोलिको बदनाम कमाउनु छैन भो अब कसैलाई आफ्नो बनाउनु छैन कसैको सामु उपस्थिति जनाउनु छैन उदास छु त के भो जे जस्तो छु ठिकै छु उदास छु त के भो जे जस्तो छु ठिकै छु बनावटी फुलबुट्टाले जीवन सजाउनु छैन भो अब कसैलाई आफ्नो बनाउनु छैन कसैको सामु मलाई उपस्थिति जनाउनु छैन भो भो मलाई नहेर न चियाएर झ्यालबाट भो भो मलाई नहेर न चियाएर झ्यालबाट मुखको गाँस मुखैमा भो हात छुटिन थालबाट भो भो मलाई नहेर न चियाएर झ्यालबाट मुटुभित्र स्वस्स हुन्थ्यो उमङ्गले उत्साहले मुटुभित्र स्वस्स हुन्थ्यो उमङ्गले उत्साहले बाटो काटी जाँदा तिमीले नागबेली चालबाट भो भो मलाई नहेर न चियाएर झ्यालबाट धेरै गुम्यो जिन्दगीमा पाउन खोज्दा तिमीलाई धेरै गुम्यो जिन्दगीमा पाउन खोज्दा तिमीलाई पाखा लागे सार रहर विरहको छालबाट भो भो मलाई नहेर न चियाएर झ्यालबाट मनभरि तृष्णा बोकी हेर्दिन म तिमीलाई मनभरि तृष्णा बोकी हेर्दिन म तिमीलाई टाढै बस्न मन लाग्छ मलाई माया जालबाट भो भो मलाई नहेर न चियाएर झ्यालबाट उदास छु बिरही छु मनभरि वेदनाले उदास छु बिरही छु मनभरि वेदनाले जाने भयो जिन्दगानी त्यसै बिना काल
हामीले कार्यक्रमको लागि अन्तिम गजल श्रवण गऱ्यौँ पक्कै यो गजलहरू सुनिरहँदाखेरि अब भने कार्यक्रमको अन्तिम समयमा छौँ उदासी अब कार्यक्रमको अन्तिम समयमा छौँ गजल सुधा सुनेर बस्नुहुने श्रोतालाई के भन्नुहुन्छ
आजको यो गजल सुधा कार्यक्रममा मलाई सुनेर यो कार्यक्रमभरि मलाई साथ दिनुहुने मेरा तमाम शुभचिन्तक आत्मीय मनहरूमा म धेरै धेरै आभार हार्दिक धन्यवाद टक्र्याउन चाहन्छु र यहाँहरूकै हौसला यहाँहरूकै सुझावले नै मेरा भोलिका रचनाहरू सिर्जनाहरूलाई थप बल पुग्छ मद्दत पुग्छ र अझै निखारता ल्याउन मद्दत गर्छ भन्ने मलाई लाग्छ
तपाईँको अन्तिममा नम्बर पनि छोड्नु होला जसरी तपाईँलाई सम्पर्क गर्न चाहनुहुन्छ धेरैले
एकदम एकदम यो मेरो लागि एकदम खुसीको कुरा हुनेछ र म यहाँहरू समक्ष मेरो सम्पर्क नम्बर भन्न चाहन्छु 98 5 11 08 209 मेरो मोबाइल नम्बर हो र मलाई इमेल मार्फत सम्पर्क गर्न चाहनुहुन्छ भने UDASH उदास _ समटाइम उदास सधैँ नहुने कहिलेकाहीँ मात्रै भनेर UDASH उदास _ यसमा मलाई सम्पर्क गर्न सक्नुहुनेछ फेसबुकमा मेरो उदास कार्की मेरो फेसबुक आइडी हो
नेपालीमा
नेपाली कोडमा छ मेरो त्यहाँ नाम लेखेको उदास कार्की भनेर त्यसमा पनि हामी सँगै रहन सक्छौँ
हुन्छ यो तपाईँको अमूल्य समयलाई हामीसँग व्यतीत गरिदिनु भयो र हाम्रो श्रोतासम्म पुग्ने एउटा दैलो पनि तपाईँले खुल्ला गरिदिनु भयो हामीले त्यो दैलोभित्र तपाईँलाई प्रवेश गर्न पाएँ फेरि फेरि पनि यस्ता सिर्जनाहरू अवश्य सुन्न पाएला यो दुःखद क्षणमा तपाईँले एउटा दुःखद भुल्ने प्रयास पनि एउटा माध्यम सिर्जनाबाट गराइदिनु भयो हामी निकै आभार छौँ तपाईँप्रति र सिङ्गो गजल सुधाप्रति गजल सुधा तपाईँप्रति
यो मेरो लागि अवश्य पनि धेरै खुसीको पल हो खुसीको क्षण हो मेरा सिर्जनाहरूलाई मलाई सम्झेर यहाँ स्टुडियोसम्म बोलाएर मेरा सिर्जनाहरू मेरा आत्मीय मनहरू समक्ष पुर्याउने मलाई एउटा माध्यम उपलब्ध गराइदिनु भयो एउटा ठाउँ उपलब्ध गराइदिनु भयो अवश्य पनि नयाँ सर्जकहरूलाई सिर्जनाकारहरूलाई यसले धेरै हौसला मिल्छ र यो गजल सुधा कार्यक्रमले त्यो गर्दै पनि आएको छ मलाई राम्रोसँग थाहा छ र भोलिका दिनहरूमा पनि यहाँहरूको साथ र सहयोग रहनेछ भन्ने कुरा राख्दै म धेरै धेरै धन्यवाद आभार टक्र्याउन चाहन्छु
अवश्य श्रोता आज हामी गजलकार उदास कार्कीसँगको विशेष कुराकानी जोड्यौँ र उहाँसँगको कुराकानीसँगै आजको विषयबाट विदा हुने बेला भइसकेको छ घरको ढोका लगाउन भुल्नु भएको छ भने ढोका लगाउनु होला औषधि खान भुल्नु भएको छ भने औषधि खानुहोला त्रासमा नबस्नुहोला भूकम्पले सधैँ त्रास दिन्छ भन्ने छैन तर तपाईँ त्यो त्रासभन्दा बाहिर जाँदाखेरि अलिकति समेवित हुनुहोला, भत्किएको घर छ भने त्यहाँ नबस्नुहोला, अलिकति पालको यति बेला सरकारले जुन सुविधा तपाईँहरूलाई दिएको छ त्यही सुविधालाई अप्नाएर तपाईँहरू त्यस्तै ठाउँमा गएर बसिदिनुहोला, हामीले एउटा सजग तपाईँहरूप्रति गऱ्यौँ। तर भूकम्प यति बेला आउँछ र उति बेला आउँछ भनेर त्यो जानकारी गराउनेहरूप्रति तपाईँ पक्कै त्यहाँतिर नजानु होला, त्यो ध्यानै नदिनु होला र तपाईँ आफ्नो सुरक्षा गर्नुहोला भन्दै आजको विषयबाट प्राविधिक मित्रहरू सम्पूर्णलाई धन्यवाद दिँदै म कार्यक्रम प्रस्तुता कमल सरगम र साथै आजका अतिथि उदास कार्की हामी दुवै छुटिन्छु। हवस् त, शुभरात्री।